अर्थ समाचार,
आर्थिक विश्लेषण,
व्यवसायिक सीप र अवसर,
उत्पादन, उपभोक्ता र बजार,
अर्थ जगत को प्रष्ट चित्र,
इकोनोमिक टाइम्स, थाहा संचार नेटवर्क मा।
यस कार्यक्रम का साथ मा कृषि विकास बैंक लिमिटेड, तपाई हाम्रो घर आँगन को बैंक, महालक्ष्मी विकास बैंक, सबल बैंक, सबल सहकार्य।
नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको इकोनोमिक टाइम्समा भागवत भट्टराईको स्वागत छ। इकोनोमिक टाइम्स अनलाइनमा थाहा संचार र थाहा कभर .com पनि संसारभर सुन्न सकिन्छ। नेपालको सार्वजनिक ऋणको आकार 15 खर्ब रुपियाँ नागेको छ। पुष मसान्तसम्म सरकारले भुक्तानी गर्न बाँकी ऋण 15 खर्ब 6 अर्ब 81 करोड रुपियाँ पुगेको। यो नेपालको कुल ग्राहस्त उत्पादन जिडिपीको 40% बराबर हुन आउँछ। नेपालको जिडिपीको आकार 37 खर्ब 67 अर्ब बराबर रहेको केन्द्रीय तथ्याङ्क विभागको अनुमान छ। अर्थ मन्त्रालयका अनुसार सङ्घीय सरकारको कुल तिर्न बाँकी आन्तरिक ऋण 6 खर्ब 64 अर्ब 21 करोड र वैदेशिक ऋण 8 खर्ब 42 अर्ब 59 करोड रुपियाँ रहेको छ। यस अवधिमा कुल तिर्न बाँकी वैदेशिक ऋणको दायित्वमध्ये बहुपक्षीय ऋणको अंश 81.1% र द्विपक्षीय ऋणको अंश 19.9% रहेको छ। त्यस्तै तिर्न बाँकी आन्तरिक ऋणको दायित्वमध्ये विकास ऋणपत्रको अंश 65.3%, ट्रेजरी बिलको 33.5%, नागरिक बचत पत्रको 1.2% र वैदेशिक रोजगार बचत पत्रको अंश 0.1% रहेको छ। सरकारले चालु आर्थिक वर्षको 6 महिनामा 78 अर्ब 4 करोड रुपियाँको ऋण लिएको छ। यसमध्ये 30 अर्ब 4 करोड वैदेशिक ऋण र 57 अर्ब आन्तरिक ऋण हो। चालु आर्थिक वर्षमा सरकारले कुल 2 खर्ब 99 अर्ब 50 करोड वैदेशिक ऋण र 2 खर्ब 25 करोड रुपियाँको आन्तरिक ऋण परिचालन गर्ने लक्ष्य लिएको छ। पुष मसान्तसम्म सरकारले कुल 37 खर्ब 50 करोड बराबरको वैदेशिक सहायता परिचालन गरेको छ, जसमध्ये 7 अर्ब 46 करोड बराबरको वैदेशिक अनुदान र 30 अर्ब 4 करोड बराबरको वैदेशिक ऋण रहेको छ। गत आर्थिक वर्षको पहिलो 6 महिनामा अनुदान 13 अर्ब 73 करोड र ऋण 32 अर्ब 44 करोड रुपियाँ, जम्मा 46 अर्ब 17 करोड रुपियाँको वैदेशिक सहायता प्राप्त भएको थियो। सरकारले पुष मसान्तसम्म ऋणको साभा र ब्याज समेत गरी कुल 30 अर्ब 70 करोड रुपियाँ भुक्तानी गरेको छ। अर्थ मन्त्रालयका अनुसार आन्तरिक तर्फ 6 अर्ब साभा भुक्तानी र 13 अर्ब 96 करोड ब्याज भुक्तानी गरेको छ। त्यसै गरी यस अवधिमा वैदेशिक ऋणको 10 अर्ब 74 करोड साभा भुक्तानी गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा आन्तरिक ऋणको साभा 2 अर्ब 40 करोड र ब्याजतर्फ 10 अर्ब 31 करोड भुक्तानी गरेको थियो। पुष मसान्तसम्म वैदेशिक सहायता प्रतिबद्धता 1 खर्ब 87 अर्ब 44 करोड रुपियाँ पुगेको छ। यो गत वर्षको सोही अवधिको तुलनामा 156.9% बढी हो। गत आर्थिक वर्षको 6 महिनामा 72 अर्ब 95 करोडको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त भएको अर्थ मन्त्रालयको तथ्याङ्क रहेको छ। चालु आर्थिक वर्षको 6 महिनामा सरकारले प्राप्त गरेको वैदेशिक सहायताको प्रतिबद्धतामध्ये अनुदान सहायता 18 अर्ब 13 करोड र ऋण सहायता 1 खर्ब 69 अर्ब 31 करोड रुपियाँ रहेको छ। कुल वैदेशिक सहायताको प्रतिबद्धतामध्ये सडक तथा सुशासन क्षेत्रमा 57%, ऊर्जा क्षेत्रमा 29%, शिक्षामा 5%, स्वास्थ्य तथा कोभिड क्षेत्रमा 5%, वातावरण क्षेत्रमा 3% र पुननिर्माण क्षेत्रमा 1% रहेको अर्थ मन्त्रालयले जनाएको छ। सार्वजनिक ऋण 15 खर्ब 6 अर्ब पुग्यो। 6 महिनामा सरकारले 78 अर्ब 4 करोड ऋण थप्यो, 30 अर्ब 70 करोड ऋण तिर्यो। नयाँ पत्रिका दैनिकमा समाचार रहेको छ। नियामक निकायको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा सञ्चालनमा रहेका क्यान्टिन मापदण्ड विपरीत रहेको पाइएको छ। बजार अनुगमनको मुख्य दायित्व पाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको तालुक निकाय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयकी क्यान्टिनमा समेत उपभोक्ता संरक्षण ऐन विपरीत चलेको भेटिएको छ। अखाद्य वस्तु बिक्री गरिरहेको उजुरी परेपछि वाणिज्य विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त अनुगमन टोलीले सिंहदरबारभित्रका 3 क्यान्टिन अनुगमन गरेको थियो। सिंहदरबारभित्र कर्मचारी एवं सेवाग्राही लक्षित केन्द्रीय क्यान्टिन कञ्चन चमेना गृह अर्थ मन्त्रालय परिसरमा सञ्चालित म्यानेजमेन्ट सर्भिस र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय परिसरमा रहेको गोसाईकुण्डा भोजनालयमा अनुगमन गर्दा सबैमा कैफियत भेटिएको हो। उजुरीका आधारमा उद्योग मन्त्रालयले गोसाईकुण्डा भोजनालयमा अनुगमन गरेका थियौँ। त्यहाँ पानी र पेयमा म्याद नागेको भेटियो। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता शिवराज सेडाईले भन्नुभयो, दहीमा स्पष्ट मिति थिएन। उक्त दही थप परीक्षणका लागि खाद्य प्रवृत्ति तथा गुण नियन्त्रण विभागमा पठाएका छौँ। अर्थ मन्त्रालयको क्यान्टिनमा पनि म्याद नागेका परौठा फेला परेको उहाँले जानकारी दिनुभएको छ। उक्त क्यान्टिनमा जोख्ने मेसिन समेत प्रमाणीकरण गरिएको थिएन। अर्थको क्यान्टिनमा पनि सामान नष्ट गरेका छौँ। उहाँले भन्नुभयो, नियम सम्बन्धी कागजात पेश गर्न र मापदण्ड अनुसार क्यान्टिन चलाउन भनेका छौँ। सामान्य खुद्रा पसललाई जरिवाना गर्दै आएको वाणिज्य ले सिंहदरबारभित्रकै क्यान्टिनमा भने कैफियत देखिँदा समेत दुई क्यान्टिनलाई जरिवाना नगरी सुधार गर्न निर्देशन दिएको छ। केन्द्रीय क्यान्टिनलाई भने 10,000 रुपियाँ जरिमाना गरिएको छ। उक्त क्यान्टिनले अनुगमन टोलीलाई असहयोग समेत गरेको प्रवक्ता सेडाईले जानकारी दिनुभयो। केन्द्रीय क्यान्टिनले खरिद बिक्री बिल देखाउन सकेन, नवीकरणका लागि कागज देखाउन सकेन। उहाँले भन्नुभयो, यस्तै अनुगमनका क्रममा टोलीलाई पनि असहयोग गरेकोले 10,000 रुपियाँ जरिमाना गरेका छौँ। क्यान्टिनको सरसफाई पनि प्रश्न उठेको थियो, त्यसैले नवीकरण सम्बन्धी सरसफाई समेत उचित ध्यान दिन निर्देशन दिएको विभागले जनाएको छ। विभागले शुक्रबार फेला पारेको कैफियत पहिलो पटक पनि होइन। यसअघि विभागले टोलीले पटक पटक अनुगमन गर्दा संसदीय समितिहरूको क्यान्टिनमा पनि कैफियत भेटिएको थियो। लकडाउन हुनु अघि विभागले गरेको अनुगमनमा पनि अर्थ मन्त्रालयको क्यान्टिनमा 50,000 जरिवाना लगाइएको वाणिज्य विभागको अनुगमन शाखा निर्देशक सागर मिश्रले जानकारी गराउनुभयो। त्यसै गरी लकडाउन अघि नै वाणिज्यले काठमाडौँ जिल्ला अदालतमा रहेको क्यान्टिनलाई पनि 1,00,000 रुपियाँ जरिमाना गराएको थियो। उक्त क्यान्टिनले मूल्य सूची राखेको थिएन। कम्पनीले नाम एउटा र बिल जारी गरेको अर्को क्यान्टिनको देखाएको थियो। सिंहदरबारकै क्यान्टिन मापदण्ड विपरीत वाणिज्य मन्त्रालयको क्यान्टिनमा म्याद नागेको पेय पदार्थ अर्थको पनि अवस्था उस्तै। कान्तिपुर दैनिकमा समाचार रहेको छ। प्रतिलिपि अधिकारको संरक्षणका लागि सर्भर सेन्टर स्थापना गर्न सरकारवालाहरूले माग गरेका छन्। नेपाल उद्योग वाणिज्य महासङ्घले आयोजना गरेको प्रतिलिपि अधिकार कानुनी व्यवस्था र चुनौती विषयक छलफलमा सरकारवालाहरूले यस्तो आवश्यकता औल्याएका हुन्। महासङ्घ अन्तर्गत सङ्घहरूबाट आयोजना हुने मेला महोत्सवमा बजाइने र रचना गरिने रोयल्टी उठाउने कार्यमा थालनी गर्नुपर्ने उनीहरूको सुझाव रहेको छ। कार्यक्रममा संस्कृत पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले प्रतिलिपि अधिकार ऐनलाई समय अनुरूप संशोधन नयाँ ऐन ल्याउने कार्य पूर्ण सहयोग रहने बताउनुभयो। महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले प्रतिलिपि अधिकार संरक्षण क्षेत्रमा प्रभावकारी रूपमा काम गर्न सकिए मात्रै गीत सङ्गीत र चलचित्र प्रवर्धन हुने बताउनुभयो। यसबाट मुलुकभित्र बाह्य लगानी आकर्षण गर्न समेत सहयोग पुग्ने उहाँको भनाइरहेको छ। प्रतिलिपि अधिकार रजिस्ट्रार विष्णु कुमारी भट्टराईले विद्यमान कानुन र नियमावलीमा संशोधन आवश्यक रहेको र यसका लागि प्रतिलिपि अधिकार कार्यालयले आवश्यक पहल गरिदिन बताउनुभयो। प्रतिलिपि अधिकार ऐन 2059 र नियमावली 2061 परिमार्जन गरी नयाँ ऐन ल्याउनुपर्ने सरकारवालाहरूले जोड दिएका छन्। प्रतिलिपि अधिकारका लागि सर्भर सेन्टरको माग कारोबार दैनिकमा समाचार रहेको छ। भनिन्छ, समस्या नै सिर्जना भएपछि समाधानका लागि अनेकौँ बाटो खुल्छ। उत्तरी छिमेकी चीन जोड्ने नेपालको दोस्रो प्रमुख नाका रसुवागढीको हकमा पनि यही उक्ति चरितार्थ हुन सक्ने देखिएको छ। 2071 भारतले नेपालमाथि अघोषित नाकाबन्दी लगाएपछि सरकारले विकल्पका रूपमा यो नाका व्यापारिक कारोबार सुरु गरेको थियो। नाकाबन्दी अगाडि रसुवागढी नाका मार्फत छिटपुट रूपमा सर्वसाधारण आवत जावत हुने गर्थे। सानो परिणाममा मात्र व्यापारिक कारोबार हुँदै आएको थियो। 2071 माघ अघिसम्म नेपालले चीनसँग तातोपानी नाकाबाट मात्रै कारोबार गरिरहेको थियो। रसुवागढी नाका गुमनाम थियो। त्यति बेला नाकासम्म सडक पहुँच भने पुगिसकेको थियो, स्तरीय थिएन। नेपाल र चीन जोड्ने मित्री पुल जीर्ण अवस्थामा थियो। नाका खासै सवारी साधनको आवत जावत पनि थिएन। भारतले अघोषित नाकाबन्दी पछि सरकारले वैकल्पिक नाकाका रूपमा रसुवागढीलाई सञ्चालनमा ल्यायो। नेपालको तेस्रो मुलुकसँग व्यापारिक कारोबार भारतीय बन्दरगाह मार्फत भइरहेको थियो। भारतको सहयोग बिना नेपालले अरू मुलुकसँग स्थलगत हुँदै व्यापारिक कारोबार गर्न सक्ने अवस्था थिएन। अहिलेसम्म पार्वन सुविधाको भारत व्यस्त रहेको हाम्रो मुलुकलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले चीनसँग पार्वन सम्झौता गरेर तोडेको थियो। नेपालले तेस्रो मुलुकसँग अब चीनको बन्दरगाह प्रयोग गर्न पाउने भएपछि रौसुवागढीको महत्त्व बढेको छ। यही कारण तत्कालको समस्या समाधान गर्न आवश्यक पूर्वाधारको विकास विनै सरकारले यो नाका सञ्चालनमा ल्याएको थियो। सुरुमा चीनले अनुदानमा दिएको पेट्रोलियम पदार्थ आयात गर्नका लागि नाका सञ्चालनमा ल्याइएको थियो। नाकामा कारोबार बढ्दै जान थालेपछि पूर्वाधार निर्माण तथा व्यापारीहरूले सरकारलाई घचघचाउन थालेका छन्। यो नाका सञ्चालनमा आएपछि प्रधानमन्त्री, अर्थमन्त्री, परराष्ट्र मन्त्री लगायतले नाकाको अवलोकन गरेका छन्। उनीहरूले नाकामा आवश्यक भौतिक पूर्वाधार विकास गर्ने आश्वासन दिएका थिए, तर सोचे जस्तो प्रगति अझै भएको छैन। नाकामा पुगेपछि चीनतर्फ देखिने गगनचुम्बी भवन र त्यहाँ बनेका सडक र रिमोटबाट चल्ने गेट देखिन्छ, तर नेपालतर्फ भने सुस्त गतिमा पूर्वाधार निर्माण भइरहेको देखिएको छ। नाकामा अहिले आइसिपी निर्माणको कार्य भने सुरु गर्नुका साथै सुक्खा बन्दरगाह निर्माणको स्याफ्रु रोसुवागढी सडकको स्तर उन्नति कार्य पनि अघि बढेको छ। आइसिपी भवन नेपाल आफैले निर्माण गरिरहेको छ। सुक्खा बन्दरगाह र स्याफ्रु रोसुवागढी सडक चिनिया सहयोगमा चीन पक्षले नै निर्माण गरेको गरेर सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ। रोसुवागढी आइसिपी चिनसँगको व्यापारमा कोसे ढुङ्गा हुन सक्ने सम्भावना नागरिक दैनिकमा समाचार रहेको छ। थाहा संचार नेटवर्कको इकोनोमिक टाइम्समा आर्थिक समाचार अझै बाँकी छन्। रेडियो सुन्दै गर्नुहोला।
मन परेको मायालाई पाउन त सुट पनि दामी लाउनु पर्यो नि।
अन्त राम्रो सुट कहाँ पाइन्छ त हो सोल्टी, बताइदेऊ नि त।
त्यति पनि थाहा छैन त। एमएम टेलर्स क्या त रेडिमेड कोट पाइन्छ, सुट चार वर्षको बच्चादेखि माथि सबै उमेरका लागि कालो कोट सुट पाइने र ग्राहकहरूको अर्डर अनुसार सिलाइ गरिने एक मात्र सस्तो भरपर्दो स्थान एमएम टेलर्स न्यू रोड खिचा पोखरी चोक पिपुल्स प्लाजा अगाडि एक तल्ला माथि। अनि त्यहाँको फोन नम्बर चाहिँ छैन त? छ नि, फोन नम्बर 4250989
अलिकति क्यास पुगेन, म लिएर आइहाल्छु।
ओइ फक, तेरो कृषि विकास ब्याङ्कमा खाता छैन र?
छैन, किन र?
ल भर्खरै अनलाइनबाट कृषि विकास ब्याङ्कमा खाता खोल त, अनि एडिबिएल स्मार्ट डाउनलोड गरी क्युआर कोड स्क्यान गरी बिल तिर्न त।
वाउ, एसएमएस अलर्ट, इन्टरनेट ब्याङ्किङ अनि कनेक्ट आइपिएस।
ओए ओए, अरू पनि अनलाइन ब्याङ्किङ, टप अप, भिजा कार्ड, डिम्याट, सिएस बा, लकरदेखि किसान कार्ड समेतको सुविधा।
ओहो, सम्पूर्ण ब्याङ्किङ सुविधा त कृषि विकास ब्याङ्कमै रहेछ नि।
त्यो पनि तपाईँ हाम्रो घर आँगनमा।
हो त नि, कृषि विकास ब्याङ्कको उपहार आधुनिक डिजिटल कारोबार, जहाँ पनि जहिले पनि कृषि विकास ब्याङ्कको सुविधा, अहिले पनि कृषि विकास ब्याङ्क लिमिटेड।
अलिकति पानीले त बा,
बिचरा हाम्रा हजुरबा लाखौं पैसा सिद्धियो, सन्चो हुने छाटै देखिन्न। होइन, हजुरबाले नातिलाई निकै दुःख दिनुभयो कि क्या हो? खुरुक्कसँग आयुर्वेद पद्धतिबाट कुनै पनि साइड इफेक्ट नहुने गरी विभिन्न रोगको उपचार हुने ठाउँ सविता आयुर्वेद गौशालामा गएर सम्पर्क राख्नुहोस् त।
हामी कहाँ ग्यास, कानो गोला, कब्जियत, अल्सर, अपच, पेट फुल्ने, उल्टी हुने, बिना अपरेसन पाइल्स, पथरी, पिनास, हाइड्रोसिलको उपचार, दम, खोकी, टन्सिल, थाइराइड, छातीको दाग, बाथरो, घुँडा खिने, दुख्ने, युरिक एसिड, नसा च्यापिएको, ढाड दुख्ने, मोटोपन, दुब्लोपन, सुगर तथा ब्लड प्रेसर, जस्तो सुकै यौन रोग सम्बन्धी समस्या, चिडचिडापन, अनावश्यक मनडुली रहने, स्मरण शक्ति कम हुने, मिर्गी, चाया पोतो, डन्डी फोर, सेतो दुबी, चर्म रोग, एलर्जी आदिको स्थायी समाधानका लागि हामीलाई सम्झनुहोस्। सविता आयुर्वेद औषधालय, गौशाला, काठमाडौँ। सम्पर्क 9843006920, 9847965510।
जसरी मानिसलाई बाँच्नका लागि भोजन, स्वास्थ्य र प्रेमको खाँचो पर्दछ, त्यसै गरी जीव जन्तुहरूलाई पनि सिहार, स्वास्थ्य र प्रेमको खाँचो पर्दछ।
उनीहरू मान्छेका भावना बुझ्न सक्दैनन्, तर मानिसहरू त उनलाई बुझ्न सक्छन् नि। जसरी हामी हिँड्दा ठेस लागेमा दुख्दछ, हामीले सडक जन्तुमाथि गर्ने नराम्रा व्यवहारले पनि उनीहरूलाई दुख्दछ।
आउनुहोस्, व्यवहारिसे जीव जन्तुको स्वास्थ्य उपचार, सुरक्षा र संरक्षणका निम्ति एक बनौं। सके सहयोग गरौं, नसके प्रेम गरौं।
अव्यवस्थित सडक जन्तुलाई व्यवस्थित संरक्षण, स्याहार र पोषणका निमित्त हामी तपाईँसँग सहकार्य गर्दछौँ। व्यवहारिसे कुकुरका स्वास्थ्य र संरक्षणका लागि जनहितमा जारी सन्देश, काठमाडौँ एनिमल ट्रिटमेन्ट सेन्टर, क्याट नेपाल, बुढा नीलकण्ठ, काठमाडौँ।
रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।
हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। इकोनोमिक टाइम्स अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ। अब बाँकी आर्थिक समाचार। मुलुकका तीन ठूला व्यावसायिक घरानाहरूको संयुक्त लगानीमा स्थापित सौर्य सिमेन्ट उद्योग सञ्चालनमा आएको छ। शङ्कर ग्रुप, अम्बे ग्रुप र सिके गोल्छा परिवारको 15 अर्ब लगानीमा सिराहाको मिर्चिवामा रहेको उद्योगबाट सिमेन्टको परीक्षण उत्पादन सुरु भएको हो। मुलुकै अत्याधुनिक प्रविधियुक्त सिमेन्ट उद्योगबाट माघ 3 सातादेखि क्लिङ्कर उत्पादन सुरु भइसकेको शङ्कर ग्रुपका प्रबन्ध निर्देशक साहिल अग्रवालले जानकारी दिनुभएको छ। हामीले आगामी हप्तादेखि क्लिङ्कर बिक्री सुरु गर्छौँ। सिमेन्ट बजारमा आउन अझै 1 महिना जति लाग्छ, उहाँले भन्नुभयो। अहिले सिमेन्टको परीक्षण उत्पादन भइरहेको छ। अब केही दिनमै गुणस्तर चिन्हका लागि गुणस्तर तथा नापतोल विभागमा आवेदन दिने उहाँले बताउनु भएको छ। विभाग उद्योगमा जडित उत्पादन क्षमता दैनिक 3000 मेट्रिक टन रहने बताइएको छ। उद्योगबाट ओपिसी, पिपिसी र पिएसी सिमेन्ट उत्पादन हुनेछ। अग्रवालका अनुसार सौर्य सिमेन्टले नेपालमै पहिलोपटक लो अल्कोहललाई सिमेन्टमा पनि उत्पादन गर्न लागेको। यो सिमेन्ट ठुल्ठुला जलविद्युत, सिँचाइका नहर तथा खानेपानी ड्यामहरूमा पनि प्रयोग गरिन्छ। उहाँ भन्नुहुन्छ, यो सिमेन्ट लाइफ बढी हुने भएकोले पानीमा हुने परियोजनाहरूमा पनि धेरै प्रयोगमा आउँछन्। यस उद्योगमा चुनडुङ्गा खानीदेखि सिमेन्ट उत्पादनसम्म एकीकृत प्रविधिको प्लान्ट जडान गरिएको छ। अग्रवालका अनुसार सौर्य सिमेन्ट उद्योगका लागि चाहिने चुनडुङ्गा खानी उदयपुरको कटारीमा रहेको छ। खानीमा झन्डै 50 वर्षलाई पुग्ने चुनडुङ्गा र जुन मुलुकलाई सबैभन्दा उच्च गुणस्तरको छ। उहाँले भन्नुभयो, गुणस्तरीय चुनडुङ्गा प्रयोग गरेर उत्पादन गरिने सिमेन्ट पनि उच्च गुणस्तरकै हुन्छ। लोकप्रिय ब्रान्ड गैडा छाप सिमेन्ट उत्पादन गर्ने सरकारी स्वामित्वको उद्योग उदयपुर सिमेन्ट सरह गुणस्तरको चुनडुङ्गा खानी आफूहरूसँग पनि रहेको उहाँको जिकिर रहेको छ। बजारमा दर्जनौँ ब्रान्डका सिमेन्ट उपलब्ध भए पनि वर्षौँदेखि उदयपुर सिमेन्ट उद्योगबाट उत्पादित गैडा छाप सिमेन्ट सर्वाधिक रोजाइमा परिरहेको छ। अहिले पनि उपभोक्ताले गैडा छाप सिमेन्टको कुरेर नै बढी मूल्य तिरेरै भए पनि खरिद गर्ने गरेका छन्। तर सरकारी उद्योग भएकोले पूर्ण क्षमतामा नियमित चल्न नसक्दा उपभोक्ताले चाहेर पनि सजिलै खरिद गर्न पाएका छैनन्। उपभोक्ताको यही मागलाई ध्यानमा राखेर सौर्य सिमेन्टले गैँडा छाप भन्दा पनि गुणस्तरीय सिमेन्ट उत्पादन गर्ने दावी गरेको छ। 5 महिना अघि त्रिशुलीमा पेट्रोल बोकेर खसेको ट्याङ्करबाट आयल निगमले तेल बराबरको रकम बापत 21,40,000 असुल गरेको छ। 4 असोजमा इन्डियन आयल कर्पोरेसन आइओसीको बैरेनी रिफाइनरीबाट 20,000 लिटर पेट्रोल लिटर निगमको थानकोट डिपोमा आउँदै गरेको ना 4 ख 28 नम्बरको ट्याङ्कर धादिङको गल्छी नगरपालिका 6 चौरादी स्थित त्रिशुली नदीमा खसेको थियो। तत्कालीन बजार मूल्य प्रति लिटर 104 रुपियाँका दरले ट्याङ्कर धनी अप्सरा पौडेलबाट क्षतिपूर्ति बापत रकम असुल गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभएको छ। इन्धन ढुवानी गर्ने ट्याङ्करलाई नियमन गर्न निगमले बनाएको पेट्रोलियम पदार्थ ढुवानी विनियमावली 2073 अनुसार नष्ट भएको सबै परिणाम बराबरको रकम असुल गरेको प्रवक्ता उपाध्यायले बताउनु भएको छ। ढुवानीका क्रममा तेल नष्ट भएर ट्याङ्कर धनीलाई भरपाई गर्ने व्यवस्था अनुसार तेलको परिणाम बराबरको रकम तिरिएका हौँ, उहाँले भन्नुभयो। सो ट्याङ्करको पेट्रोलमा मरतेल मिसाएर ल्याइएको निगमको थानकोट डिपोबाट पूर्व सूचना थियो। मिसावटयुक्त पेट्रोल ल्याउने ट्याङ्कर चालक सुदीप बोहरा र सहचालक मनिष नगरकोटीलाई कारवाही गर्ने पूर्व तयारी हुँदै गर्दा अस्वाभाविक रूपमा सो ट्याङ्कर त्रिशुली नदीमा खसेको थियो। निगमले कारवाही गर्ने पूर्व जानकारी पाएपछि चालक र सहचालकले जानाजान त्रिशुलीमा ट्याङ्कर खसालेर कारवाहीबाट जोगिने प्रयास गरेको निगमको आशंका रहेको थियो। मरतेल मिसावटको पूर्व सूचना पाएको ट्याङ्कर त्रिशुली नदीमा खसेपछि थानकोट डिपोले चालक र सहचालकलाई समातेर विस्तृत अध्ययन गर्न धादिङ प्रहरीलाई लिखित जानकारी गराएको थियो। ट्याङ्कर खसेपछि सम्पर्कविहीन भएका चालक बोहरा र सहचालक नगरकोटीलाई प्रहरीले भोलिपल्ट समातेको थियो। विभिन्न कारणले छुटेको कोभिड पोजिटिभ रिपोर्ट 7 दिनभित्र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला ईडिसिडीमा पठाउन स्वास्थ्य मन्त्रालयले कोरोना परीक्षण गर्ने प्रयोगशालाहरूलाई निर्देशन दिएको छ। कोभिड 19 परीक्षण गर्न मान्यता पाएका प्रयोगशालाले परीक्षणमा पोजिटिभ आएका रिपोर्ट तोकिएको ढाँचामा 24 घण्टाभित्र ईडिसिडीमा पठाउनु पर्ने व्यवस्था छ। तर कतिपय रिपोर्ट समयमा पठाइएको छैन। ती रिपोर्टलाई पनि समेट्ने उद्देश्यले एक पटकका लागि हालसम्म छुटेका रिपोर्ट पठाउन 7 दिनको समय दिने निर्णय भएको बिमा समितिले जनाएको छ। तोकिएको समयमा पनि रिपोर्ट नबुझाएमा त्यसको जिम्मेवारी सम्बद्ध प्रयोगशाला नै हुने पनि मन्त्रालयले जनाएको छ। सूचना प्रकाशन भएको मितिले बढीमा 7 दिनभित्र आजभन्दा अघिको मितिमा परीक्षण गरिएको तर तोकिए अनुसारको विवरण पठाउन छुट भएका रिपोर्टको तोकिएको ढाँचामा अलग्गै एक्सल सिटमा अनिवार्य रूपमा पठाउनुहुन निर्देशन गरिन्छ। मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, तोकिए बमोजिम समयभित्र ढाँचामा ती विवरण उपलब्ध नभएमा कोरोना बिमा दावी प्रमाणीकरणका लागि अयोग्य ठहरिनेछ। यसबाट बिमितलाई पर्न जाने असुविधाप्रति सम्बद्ध प्रयोगशाला नै जिम्मेवार हुनुपर्ने समितिले जनाएको छ। कोभिड 19 महामारीका कारण लामो समय कर्जा विस्तारमा सुस्त भएका बैङ्कहरू अहिले आक्रमक हुन थालेका छन्। महामारी कम भई जनजीवन सामान्य हुँदै गएपछि बैङ्कहरूले लगानी बढाउन थालेका हुन्। कर्जा विस्तारमा उच्च भए पनि त्यसको तुलनामा बैङ्कहरूको निश्चेप वृद्धि भने न्यून नै छ। नेपाल बैङ्कर सङ्घका अनुसार चालु आर्थिक वर्षको पहिलो 7 महिनामा वाणिज्य बैङ्कले 4 खर्ब 15 अर्ब रुपियाँको ऋण लगानी गरेका छन्। अघिल्लो वर्षको यसै अवधिमा बैङ्कहरूले को लगानी 2 खर्ब 87 अर्ब रुपियाँको वृद्धि भएको थियो। चालु आर्थिक वर्षको पहिलो महिना साउनमा वाणिज्य बैङ्कहरूको कर्जा 25 अर्बले घटे पनि भदौपछि भने लगातार बढिरहेको छ। 2072 सालको विनाशकारी भूकम्पपछि बजारमा निर्माण सामग्रीको व्यवसाय निकै फस्टायो। अन्य व्यवसाय रहे पनि निर्माण सामग्री बेचबिखनमा लागे। बजारमा हार्डवेयर पसलहरूको संख्या बढ्न थालेसँगै भूकम्पपछिको पुनर्निर्माणको क्रममा निर्माणका सामग्रीको चर्को मूल्य तिर्न परेको गुनासो पनि बढ्न थाल्यो। स्थानीय गुनासोपछि जिल्ला प्रशासन कार्यालय धादिङको नेतृत्व तथा ट्रान्सपरेन्सी इन्टरनेसनलको समन्वयमा धादिङका विभिन्न हार्डवेयर पसलमा संयुक्त अनुगमन गरिएको थियो। उक्त अनुगमनपछि धादिङमा निर्माण सामग्री बिक्री वितरण गर्ने धादिङका पसलहरूमा एउटा नौलो परिवर्तन आयो। त्यो हो बिक्री वितरण हुने सामानको मूल्य सूची लेखिएको बोर्ड राख्न। जसले सामान खरिद गर्ने उपभोक्तालाई अहिले धेरै सजिलो बनाएको छ। उपभोक्ता ठगिएको महँगीमा परेको भनेर खाद्यान्न पसलमा मूल्य सूची अनिवार्य राख्ने अभ्यास धेरै अघि सुरु भए पनि निर्माण सामग्रीमा त्यसपछि सुरु भएको देखिएको छ। यसले उपभोक्तालाई सहज भएको छ। र आजका लागि नेपाल राष्ट्र बैङ्कले तोकेको विदेशी विनिमय दर: अमेरिकी डलर 1 को खरिदर 115.64 रुपियाँ, बिक्री दर 116.24 रुपियाँ, युरो 1 को खरिदर 140.53 रुपियाँ, बिक्री दर 141.25 रुपियाँ, पाउन्ड स्टर्लिङ 1 को खरिदर 162.88 रुपियाँ, बिक्री दर 163.72 रुपियाँ, कतारी रियाल 1 को खरिदर 31.76 रुपियाँ, बिक्री दर 31.93 रुपियाँ, र बहराइन दिनार 1 को खरिदर 306.72 रुपियाँ, बिक्री दर 308.31 रुपियाँ रहेको छ। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको इकोनोमिक टाइम्स यति नै। आजलाई प्राविधिक साथी सम्यक नेपाललाई धन्यवाद दिँदै भागवत बिदा हुन्छु। नमस्कार।